يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. اے لوگو جو ایمان لائے ہو، اللہ سے ڈرو اور سچے لوگوں کا ساتھ دو. آپ دیکھیے کہ پچھلی آیات میں آپ نے پڑھا کہ تین صحابی ایسے تھے جو پیچھے رہ گئے تھے، غزوہ تبوک میں شرکت نہ کر سکے، حضرت کعب بن مالک، ہلال بن امیہ اور مرارہ بن ربیع. اور ان کے پیچھے رہنے میں کوئی عذر نہیں تھا سوائے سستی، کاہلی. ان کی نیت میں اخلاص تھا، وہ سوچتے تھے کہ ہم چلے جائیں گے، لیکن جو ہے وہ اس کے باوجود وہ پیچھے رہ گئے. اور اس کے بعد جب رسول اللہ صلی اللہ علیہ وسلم واپس آئے غزوہ تبوک سے، تو انہوں نے اپنی غلطی کا صاف صاف اقرار کر لیا، انہوں نے سچ بولا. انہوں نے سچ کیوں بولا؟ کیونکہ ان کے اندر اللہ کا خوف تھا، وہ اللہ سے ڈرنے والے تھے. تو سچائی ہی کی وجہ سے اللہ تعالیٰ نے ان تینوں صحابہ کی جو غلطی تھی اس کو معاف کر دیا، اور قرآن نے جو ہے وہ ان کی توبہ جو ہے اس کو قبول کیا، اور اس کے لیے آیتیں بھی نازل ہو گئیں. یعنی اللہ تعالیٰ نے جب ان کی توبہ قبول کی تو قرآن میں ہمیشہ کے لیے وہ آیتیں جو ہیں وہ نازل ہو گئیں. تو ان کی توبہ کی قبولیت جو تھی اس میں کیا چیز سر فہرست ہے؟ اللہ کا ڈر اور پھر سچ بولنا، اللہ کا ڈر اور پھر سچ بولنا. اچھا، یہ وہ لوگ جو پیچھے رہ گئے تھے اس کی کیا وجہ تھی؟ پیچھے کیوں رہ گئے تھے؟ اس لیے کہ مدینہ کے اندر صحابہ کے علاوہ وہاں پہ منافق جو تھے وہ بھی رہتے تھے، یہودی تو تھے ہی منافق بھی رہتے تھے. تو منافقین کی جو صحبت ہے، ان کی جو مجلسیں ہیں، ان کا جو مشورہ ہے، ان چیزوں کا بھی دخل ہوتا ہے نا، کہ خود وہ پیچھے رہتے ہیں، کال و فیل میں تضاد ہوتا ہے. تو جب ایسے لوگوں سے انسان کا میل جول ہوتا ہے جو خود عمل نہیں کرنا چاہتے، جن کی نیتوں میں فتور ہے، جن کے عمل اچھے نہیں ہیں، جو کہتے ہیں اس پہ عمل نہیں کرتے، تو پھر کیا ہوتا ہے؟ جو صادق ہوتے ہیں، جو سچے ہوتے ہیں، وہ بھی بعض اوقات پھر ان لوگوں سے متاثر ہو جاتے ہیں. تو اللہ رب العزت نے یہاں پر جو ہے اعلان کر دیا کہ اے وہ لوگوں جو ایمان لائے ہو، اتقوا اللہ، اللہ سے ڈرتے رہو. تو اللہ کا ڈر جو ہے، خوف خدا جو تقویٰ ہے، اب تمام مسلمانوں کو اس کی ہدایت کر دی گئی. پہلی ہدایت کیا کی؟ کہ اللہ کا ڈر بہت اہم ہے. اور دوسری ہدایت یہ کی، وَكُونُوا مَعَ الصَّادِقِينَ، کہ صادقین اور صالحین جو ہے نا، ان کی صحبت اختیار کریں. اور مومنین اور جو مومنین اگر جو ہے ان کو صادقین کی صحبت نہیں ملتی، جو نیک لوگ ہیں وہ ان کے ساتھ شامل نہیں ہوتے، تو نتیجہ کیا نکلتا ہے؟ کہ انسان جو ہے اس کی نیکیوں میں کمی آنے لگتی ہے، اس کی آخرت کی تیاری جو ہے وہ کم ہونے لگتی ہے، اس کا ایمان جو ہے وہ گھٹنے لگتا ہے. تو یہ جو آیت ہے نا، یہ بہت اہم آیت ہے، جس میں اللہ رب العزت نے جو ہے وہ ایک طرف تطہیر و تزکیہ کیا پچھلی آیتوں میں، غسل دیا تطہیر و تزکیہ کا، کہ توبہ قبول کی، اور پھر ساتھ ساتھ تنبیہ بھی تھی، پورا وہ غسل ہے ایک طرح سے. اور اس کے ساتھ ہی اللہ تعالیٰ جو ہے پہلی ہدایت یہ دے رہے ہیں کہ اللہ سے ڈرتے رہنا، اور دوسری ہدایت یہ دے رہے ہیں کہ نیک لوگوں کی صحبت اور ان کے ساتھ رہنا جو ہے وہ بہت ضروری ہے. اور آدمی کے کردار اور اخلاق اور شخصیت کے بناؤ اور بگاڑ میں صحبت کا بڑا اثر ہے. جس طرح کے لوگوں کے ساتھ آدمی رہتا سہتا ہے، اٹھتا بیٹھتا ہے، اور اگر کافر، منافق، جاہلوں کے ساتھ، اجڑ قسم کے لوگوں کے ساتھ آدمی جو ہے وہ بیٹھتا ہے، تو کتنا ہی مضبوط کیوں نہ ہو، کتنا ہی اچھا کیوں نہ ہو، وہ کچھ نہ کچھ اثر ضرور قبول کرتا ہے. اور اگر انسان جو ہے وہ نیک لوگوں کی صحبت میں بیٹھتا ہے، وہ کتنا ہی کمزور کیوں نہ ہو، وہ نیکیوں میں کتنا ہی پیچھے کیوں نہ ہو، وہ اپنی کمزوریوں پر غالب آتا ہے اور نیکیوں میں جو ہے وہ آگے بڑھنا شروع کر دیتا ہے. تو اب یہاں پر جو ہے اللہ تعالیٰ نے صحبت سواہلے کی اہمیت جو ہے نا، اس پر روشنی ڈالی، اور مومنین سے یہ بات کہی کہ تم صحبت سواہلے جو ہے اس کو اختیار کر لو. اب آپ دیکھ لیجئے کہ وہ لوگ جو کہ رسول اللہ صلی اللہ علیہ وسلم کے قریب تھے، اور آپ کی صحبت جن کو حاصل تھی اور مخلص تھے، وہ تو نکل گئے، और जो बाकी लोग बहुत से पीछे रहे हुए थे, कुछ लोग उनके साथ पीछे ही रह गए कि चलो ये भी तो है, ये हम भी अब चले जाएंगे, आज नहीं तो कल जाएंगे। तो यहाँ पे ये बात कह दी, ऐ लोगों जो ईमान लाए हो, अल्लाह से डरते रहो और सच्चे लोगों का साथ दो, वकूनू मअस्सादिकीन, सच्चे लोगों का साथ। तो इसीलिए हजरत उमर फारूक रजी अल्लाह अन्हु की वो ख्वाहिश के किसी ने कहा कि वह पहाड़ जितना सोना हो तो अल्लाह की राह में खर्च करे, उन्होंने सहाबा से उनकी ख्वाहिशें पूछी थी ना, आप अपनी ख्वाहिशें बताएं। तो किसी ने कहा कि अल्लाह के रास्ते में अपनी जान को कुर्बान करना चाहता हूँ, कि एक एक मेरा रेशा जो है वो अल्लाह के रास्ते में इस्तेमाल हो जाए। तो पूछा कि उमर आपकी क्या ख्वाहिश है? कहा कि मेरा दिल ये चाहता है कि उमर का घर बिलाल हबशी, सुहेब रूमी, खबाब बिन अर्द और इस तरह के लोगों से भर जाए और उमर उनके दरमियान में बैठे, उमर की ये ख्वाहिश है। तो एक ओहद पहाड़ नहीं, जब ऐसी सोबत सवाले में इंसान बैठेगा तो एक ओहद पहाड़ नहीं, कई ओहद पहाड़ खर्च करेगा। फिर वो तमन्ना करेगा कि बार बार जिंदगी मिले और मैं उसको अल्लाह की राह में जो है वो वक्फ कर दूं। तो मेरी बहनों, सोबत सवाले जो है ये बहुत जो है वो अहमियत रखती है। और फिर फरमाया, मैं कहना लि अहलिल मदीनति व मन हौलहुम, मैं कहना के मानी क्या है? जायज नहीं था, मुनासिब नहीं है, जेब नहीं देता, किनको जेब नहीं देता? लि अहलिल मदीनति, मदीना के रहने वालों को, मदीना के बाशिंदों को ये जेब नहीं देता। वमन हौलहुम, और जो इसके इर्द गिर्द रहते हैं, मदीना के इर्द गिर्द कौन रहते हैं? मिनल आराबी, बदवी लोगों में से, के मदीना के शहरी जो हैं वो भी, और मदीना के इर्द गिर्द के जो देहाती हैं, इर्द गिर्द रहने वाले जो बदवी लोग हैं, उनके लिए ये जायज नहीं है। क्या जायज नहीं था उनके लिए? अय यतखल्लफू अन रसूलिल्लाह, के अल्लाह के रसूल को छोड़कर घर बैठे रहते। ये तखल्लफू, कि वो पीछे रह जाए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ से। क्या मतलब है इसका? कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो चले गए गज़वाए तबूक पर, गर्मी भी थी, उनके भी घर के हालात, उनकी भी मसरूफियात, लेकिन दीन इस्लाम के लिए, रब की रजा के लिए वो तो निकल गए। तो अहले मदीना और इर्द के बदवी जो थे इर्द गिर्द के, वो कैसे उनको उन्होंने ये गवारा कर लिया, कैसे उनकी उनके अंदर ये जुर्रत हो गई, कैसे उनके लिए ये जायज हो गया कि वो तो पीछे बैठे रहे और अल्लाह का रसूल जो था सल्लल्लाहु अलैहि वसल्लम वो निकल के जिहाद के लिए, कैसे तन्हा छोड़ देना उन्होंने गवारा कर लिया, कैसा उनका ईमान था। और दूसरी बात क्या कही? वला यरगबू बि अनफुसिहिम अन नफ्सिह, और फरमाया कि और उन्होंने जो है वो रगबत ना की, बे अनफुसिहिम अन नफ्सिही, के रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ से तो बेनियाज हो गए, उनकी तो उन्होंने परवाह कोई ना की, लेकिन ये कि अपने अपने नफ्स की फिक्र करने लगे। वला यरगबू, और ये कि जो है वो ना चाहें, बे अनफुसिहिम अपनी जान को, अन नफ्स से ही उसकी जान की निस्बत, यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जान जो थी, आपकी जात जो थी, उससे ज्यादा उन्होंने अपने आप को चाहा, उन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जात को जो है वो ज्यादा क्यों ना चाहा? तो वला यरगबू, ना रगबत करें और ना चाहें, बे अनफुसिहिम अपने नफ्सों की निस्बत, अपने नफ्सों की बजाय अन नफ्स से ही, के वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ज्यादा चाहते हैं। तो नफ्स से ही की जमीर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ है। और भी अनफुसिहिम, यहाँ पे जो बा आया है कि अपने नफ्सों से ज्यादा, कि वो उन्होंने अपने नफ्सों से ज्यादा जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जात, उनकी शख्सियत जो है उसको ज्यादा क्यों ना चाहा, उसको ज्यादा अहमियत क्यों ना दी, उसकी तरफ ज्यादा रग़बत क्यों ना दिखाई। तो क्या मतलब है कि अल्लाह के रसूल को छोड़कर घर बैठे रहते और इसकी तरफ से बेपरवाह होकर अपने अपने नफ्स की फिक्र में लग गए। और आप देख लें कि जब उन्हें अगर गर्मी लग रही थी अगर अपनी फसलें उनको पकी हुई तैयार नजर आ रही थी, अगर उनको रूम से मुकाबला मुश्किल लग रहा था, सफर तवील लग रहा था, तो ये सारी मुशक्कतें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए भी तो थी ना, है ना। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं, उनको उन्होंने कैसे छोड़ दिया कि वो तो जाएं और ये लोग जो हैं वो पीछे रह जाएं। तो यहां पर जो है, जो अहम बात बताई जा रही है वो ये है कि ये भी इनके लिए जायज नहीं था कि अपनी जानों का इन्होंने तहफ्फुज़ कर लिया और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जान का उनको तहफ्फुज़ ही ना हुआ। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ जाते और आपका तहफ्फुज़ करते, आपका डिफेंड करते, आपका साथ देते, तो कैसे उन्होंने ये गवारा कर लिया कि उनको जो है वो छोड़ दें। फिर अल्लाह ताला जो है वो आगे फरमाते हैं, ज़ालिका बिअन्नहुम, ये इसलिए है, ये इस वास्ते से, ला युसीबहुम, के नहीं पहुंचेगी उनको, किनको, जो जिहाद करने वाले हैं ना उनका जिक्र हो रहा है कि जो अल्लाह के रास्ते में निकलते हैं, उनको नहीं पहुंचेगी, जमा उन, भूख प्यास, है ना, प्यास वगैरह जो लगती है उनको नहीं पहुंचेगी, वला नसबुन, और ना ही कोई थकन जिस्मानी मुशक्कत वगैरह, वला मखमसतुन, और ना ही भूख, फी सबीलिल्लाही, अल्लाह के रास्ते में। के अल्लाह रब्बुल इज्जत यहाँ पे कह रहे हैं कि ऐसा कभी नहीं होगा, ज़ालिका बिअन्नहुम, ये इसलिए है कि ला, ऐसा कभी नहीं होगा, ला युसीबहुम, के नहीं पहुंचेगी जिहाद करने वालों को प्यास, वला नसबुन, और ना थकन जिस्मानी मुशक्कत वगैरह, वला मखमसतुन, और ना ही भूख, फी सबीलिल्लाह, अल्लाह के रास्ते में, वला यतऊना मौतन, और नहीं वो कोई कदम उठाते और नहीं कदम रखते, वला यतऊना, और नहीं वो कदम उठाएं, मौतन कदम, गोया कि वो अल्लाह के रास्ते में जो भी कदम उठाते हैं, यगीज़ुल कुफारा, जो कुफार को, जो दुश्मनों को गुस्सा दिलाए, जिससे दुश्मन जो हैं वो नाराज हो, यगीज़ु, उनको नागवार गुजरे, वला यनालून मिन अदुविन, और नहीं छीनते हैं दुश्मन से कोई चीज, वला यनालूना, और नहीं हासिल करते, मिन अदुविन, दुश्मन से नैलन कोई चीज, इल्ला, मगर, कुतिबा लहुम बिही अमलुन स्वाले, मगर इसके बदले उनके लिए लिख लिया जाता है एक अमले स्वाले। तो यहाँ पे अल्लाह ताला जो है वो फजीलत बता रहे हैं, अहमियत बता रहे हैं अल्लाह के रास्ते में निकलने की, एक तरफ मुहासबा, उनको मलामत, उनको तंबीह, जो पीछे रह गए थे मुतखल्लिफीन जो थे, उनके तखल्लुफ पर, उनके पीछे रहने पर उनको समझाया जा रहा है, दूसरी तरफ वो लोग जो जिहाद पर गए थे उसकी फजीलत बयान की जा रही है। अल्लाह ताला कह रहे हैं कि जो जिहाद पर निकलते हैं, जो अल्लाह के रास्ते पे निकलते हैं, कदम कदम पर, लम्हा लम्हा, उनकी एक एक हरकत, उनकी एक एक जुम्बिश, उनका एक एक अमल जो है, गोया कि उनका कोलो फेल, मेहनत व मुशक्कत, उस पर अजर अजीम है। क्योंकि जब वो ये सारे काम करते हैं तो उस वक्त दुश्मन जो होता है ना, उसको उससे तकलीफ होती है, हत्ता कि वो चाल चलते हैं, कोई कदम भी उठाते हैं ना अल्लाह के रास्ते में, क्योंकि निकल खड़े हुए हैं, उससे वो गुस्से में आता है दुश्मन। और ये सारे अमल ऐसे बेहतरीन अमल है कि इससे जो है वो अमले सवाले जो है वो लिखे जाते हैं। तो गोया के यहाँ पे एक दफा फिर जो है, जो सादिकीन की सोहबत और मैयत जो है उसको इख्तियार करने की जो है वो अहमियत, फजीलत जो है वो बताई जा रही है। कमजोर जो मुसलमान पीछे रह गए थे उनको बताया जा रहा है कि अल्लाह के रास्ते में आजमाइशें, मुश्किलात और खतरात तो हैं ही, वो तो आएंगे ही। ऐसा नहीं होगा कि तुम अल्लाह के रास्ते में निकलो और ला युसीबहुम, और तुमको ना पहुंचे जमाउन, प्यास, वला नसबुन, और थकन, वला मखमसतुन, और ना ही भूख, फी सबीलिल्लाह, यानी अल्लाह के रास्ते में जब निकलोगे ये चीजें तो पेश आएंगी, ऐसा तो होगा। वला यतऊन मौतन, और जो कदम भी तुम उठाओगे, और निकलना मुसलमानों का और पीछे ना रहना, रसूल अल्लाह का साथ देना, مختلف جو بھی حالات پیش آئے مکی دور میں، مدنی دور میں، اور جنہوں نے مسلمانوں نے اسلام کا، رسول اللہ کا، اللہ کا ساتھ دیا، تو اس سے کیا ہوتا ہے کہ جو بھی وہ حرکت کرتے ہیں، ولا یتعون موتن، جو قدم جو چال وہ چلتے ہیں، تو یغیظ الکفار، جو اسلام کے دشمن ہیں، جو کافر ہیں، ان کو اس سے غصہ آتا ہے، وہ ان کو ناگوار چیز لگتی ہے. اور پھر دوبارہ جیسے آپ دیکھیں کہ جو ہے وہ چار باتوں کا ذکر کیا نا، اس کے بعد پانچویں چیز پھر اس کا ذکر کیا، ولا ینالون من عدو نیلن، اور وہ جو ہے وہ دشمن جو ہے اس سے جو بھی وہ انتقام لیتے ہیں یا جو بھی وہ چیز لیتے ہیں، جیسے اگر مسلمانوں پہ دشمن زیادتی کرے گا تو مسلمان بدلہ تو لیں گے، یہ بھی ہو سکتا ہے نا کہ دشمن سے انہوں نے اس کا بدلہ لے لیا، یا یہ کہ جو ہے وہ مسلمانوں کو فتح مل جائے یا مال غنیمت مل جائے، جو کچھ بھی مسلمانوں کو ملتا ہے دشمن سے، تو کیا ہوتا ہے کہ وہ کوششوں کے نتیجے میں جب نکلیں گے تو ہوگا نا. اور اللہ تعالیٰ کہتے ہیں کہ جو کچھ بھی تم کرتے ہو، الا کتبا لہم بہی عمل صالح، کہ اس کے بدلے ان کے حق میں عمل صالح جو ہے وہ ایک لکھ لیا جاتا ہے. تو گویا کہ یہاں پر اللہ رب العزت بتا رہے ہیں کہ مسلمان اور مومن جو ہیں اللہ کے راستے میں جن بھی مشکلات سے گزرتے ہیں، جو بھی خطرات برداشت کرتے ہیں، جو بھی چوٹیں کھاتے ہیں، دشمن کو جو چوٹیں بھی لگاتے ہیں، ہر ایک کے بدلے میں ان کے کھاتے میں ایک عمل صالح لکھا جاتا ہے. پھر فرمایا ان اللہ لا یضیع اجر المحسنین، یقیناً اللہ کے ہاں محسنوں کا حق الخدمت جو ہے وہ مارا نہیں جاتا. لا یضیع، بے شک اللہ ضائع نہیں کرتا، جو احسان کے درجے کی لوگ نیکی کرتے ہیں نا، اللہ اس کو کبھی ضائع نہیں کرتا. تو اب یہاں پر اللہ تعالیٰ نے جو ہے وہ لوگ جو مدینہ میں پیچھے ہچکچانے لگے اور متخلفین میں شامل ہو گئے، جو ہے وہ ان کا یہ ہچکچانا اور ان کا اپنی جان کو اہمیت دینا اور اللہ کے راستے میں نہ نکلنا، اللہ تعالیٰ کہتے ہیں کہ ان کو تو جہاد والوں کا ہم سفر بننا چاہیے تھا. یہ راستہ ہے ہی سعادت کا، شہادت کا، مشکلات کا، پریشانیوں کا، قربانیوں کا راستہ ہے. اور پولے پولے پیری اسلام نہیں آونا، ہن جیتے جان دی بازی لاونی پوے گی، کہ محنت جو ہے اللہ کے راستے میں کرنی پڑے گی. اور پھر اس کے بعد ایک طرف یہ بتایا کہ دیکھو تمہارے لیے عمل صالح لکھا جاتا ہے نا، جو کچھ تم کرتے ہو، تم کیوں ڈرتے ہو. دوسری طرف کہا کہ جو محسنین ہیں نا، اللہ ان کا اجر ضائع نہیں کرتا. تو شرط کیا ہے؟ جو تم عمل کرو، جو بھوک پیاس تھکن، جو قدم تمہارا اٹھتا ہے، ان سب چیزوں میں شرط یہ ہے محسنین، کہ تمہاری جو نیکیاں ہیں وہ احسان کے درجے کی ہونے چاہیے. اعمال کی مقبولیت کے لیے ضروری ہے کہ اعمال احسان کے ساتھ، پوری خوبی کے ساتھ، پورے حسن کے ساتھ، صرف اللہ کی رضا اور اس کی خوشنودی کے لیے انجام دیے جائیں، اور کوئی کسی غرض کا اس کے اندر شائبہ تک نہ ہو. یہ ہے اصل بات. اور پھر اس کے بعد جو ہے آپ دیکھیے کہ فرمایا ولا ينفقون نفقتا صغیرتن ولا کبیرتن، کہ اور جو کچھ بھی تم جو ہے خرچ کرتے ہو، چھوٹا خرچ یا بڑا خرچ، اللہ رب العزت توجہ دلا رہے ہیں. ولا، جیسے پیچھے کہا تھا نا یہ بات، ذالک بانہم لا، کہ ایسا کبھی نہیں ہوگا، پھر یہاں پہ وہی بات ہے، ولا، اور نہیں وہ خرچ کرتے، خرچ کرنا چھوٹا اور نہ ہی خرچ کرنا بڑا. ولا یکتعون وادین، اور جو بھی وہ قدم اٹھاتے ہیں اور کوئی بھی میدان وہ طے کر لیتے ہیں، ہے نا، جب قدم اٹھانا ہے، جب نکلنا ہے، تو پھر کیا ہوتا ہے کہ راستے سفر طے ہوتے چلتے ہیں نا، سفر کٹتے چلے جاتے ہیں، تو جو قدم بھی وہ اٹھاتے ہیں اور جو بھی جہاد کے راستے میں وہ کوشش کرتے ہیں، وادی کو پار کرتے ہیں، تو کیا کہا، الا کتب لہم، وہ ان کے لیے لکھ لیا جاتا ہے. ایک تو یہ ہے نا کہ باقاعدہ سرحد کی طرف جانا ہے نا، میدان کی طرف، میدان جہاد کی طرف جانا. دوسرا، اللہ کے راستے میں جب بھی آپ نکلتے ہیں، آپ کسی کی مدد کر رہے ہیں دکھی کی، آپ کسی یتیم کے سر پر ہاتھ رکھ رہے ہیں، آپ علم حاصل کرنے کے لیے نکل رہے ہیں، اور آپ بھوک پیاس برداشت کرتے ہیں، ہے نا، کیونکہ علم جو ہے وہ چٹخوروں کو نہیں ملتا، जो हर वक्त अपनी जबान की फिक्र करते रहते हैं कि क्या खाना है, कैसे पेट भरना है ना, क्लास के अंदर, क्लास के बाहर, घर के अंदर भी दो चार खाने जब आप बनाएंगे तो फिर थक जाएंगे, टाइम कहाँ होगा आप सबक याद करें ना। तो जिन लोगों ने इल्म हासिल किया उन्होंने जो है वो नींद की कुर्बानियां भी की, और एक हमें पिछले बुजुर्गों के बारे में, किसी के बारे में ये पता चलता है कि कहते हैं कि दरियाए दजला में रोटी भिगो कर हम खा लेते थे, और जो चटखोरे लड़के थे ना वो पीछे रह जाते थे और उनको सबक नहीं आता था, तो हम वक्त पर भी पहुंचते थे और दरियाए दजला में रोटी भिगो कर खा लेते थे। तो ये इल्म जो मेरे और आप तक पहुंचा है, और ये ऐसे थोड़ी पहुंचा जिन लोगों ने यहाँ तक इसको जो है वो हासिल किया है, हमारे पास तो किताबों की किताबें अब भरी पड़ी हैं, इतना टाइम नहीं होता कि उसको खोल कर पढ़ लें। आप सोचें कि जिन्होंने इल्म की ये किताबें लिखी हैं, हदीसें जमा की हैं, कुरान को तदवीन उसकी की है, तो कोई ऐसे कर ली है, नींद की कुर्बानी, वक्त की कुर्बानी, ख्वाहिशात की कुर्बानी, भूख प्यास की कुर्बानी, ये सारी कुर्बानियां की हैं। तो बात एम की हो, बात दुश्मन जो है उसको जेर करने की हो, बात अपने नफ्स को जो है वो नफ्स की ख्वाहिशात को कुचलने की हो, तो अल्लाह ताला कहते हैं कि छोटा या बड़ा जो भी तुम अल्लाह के रास्ते में खर्च करते हो, $1 करते हो या 1 लाख करते हो, 1 पैनी करते हो या 100 करते हो, छोटा या बड़ा जो कदम भी तुम उठाते हो, जो भी अल्लाह के रास्ते में खर्च करते हो, एक खजूर देते हो, चंद खजूरें देते हो, या ओहद पहाड़ जितना सोना दे देते हो, सारा जो है ना अल्लाह के यहाँ लिखा जाता है, और जो कदम भी तुम उठाते हो। अब आप में से कुछ लोग जो हैं वो 10th लाइन से आते हैं, है ना, कुछ लोग जो है वो डेरी से आते हैं, कुछ लोग जो है वो शालीमार से यहीं से उठकर आ जाते हैं, है ना, तो दोनों का अजर बराबर तो नहीं है। मस्जिद नबवी की जब तामीर हुई, मस्जिद नबवी जब बन गई, तो कुछ सहाबा करीब करीब आ गए, और जो दूर वाले थे ना उन्होंने भी सोचा घर भेज के हम करीब आ जाए ना, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको मना किया, आपने कहा कि नहीं, तुम जो कदम भी उठाओगे मस्जिद की तरफ बढ़ाओगे, हर कदम पर तुम्हारे लिए नेकियां जो है वो लिखी जाती है। असल मसला क्या है कि जब परेशानियां घेर लेती हैं, जब मुसीबतें तकलीफें होती हैं, राइड का मसला है, बर्फ का मसला है, छोटे छोटे बच्चे हैं, और घर में खाना पकाना, जिम्मेदारियां, बीमारी, मुख्तलिफ इंसान की आजमाइशें होती हैं, तो उस वक्त इंसान सारा कुछ भूल जाता है कि कितना बड़ा सौदा मैंने किया है, और इस ये रास्ता गुजरता ही आजमाइशों से है ना, परेशान होने लगता है। तो यहाँ पर ये बात बताई जा रही है कि अल्लाह के रास्ते में जो वादी भी तुम तय करते हो, वला यक्ताऊना वादियन इल्ला कुतिबा लहुम, मगर उनके लिए लिख लिया जाता है। क्यों अल्लाह लिखते हैं? यज्जियहुमुल्लाहु अहसना मा कानू यअमलून, ताकि अल्लाह जो है बदला दे उनको, किस चीज का अल्लाह उनको बदला दे, अहसना बेहतरीन अच्छे, मा कानू यअमलून के जो वो बेहतरीन अमल करते थे अल्लाह ताला उनका जो है वो उनको बदला अता करे, जो उन्होंने अमल किए थे। बाज लोग ये कहते हैं कि ताकि अल्लाह इनके इस अच्छे कारनामे का सिला उन्हें अता करे, जो उन्होंने इतने अच्छे काम एहसान के दर्जे पर किए हैं, बाज ये कहते हैं ताकि अल्लाह बदला दे इनको बेहतर इस काम का जो वो करते थे, कि अल्लाह बेहतर बदला दे जो उन्होंने किया है। बाज लोग कहते हैं, क्या तर्जुमा करते हैं, कि बेहतर काम जो किया है ना अल्लाह उसका बदला दे, और बात कहते हैं कि जो काम किया है उसका अल्लाह बेहतर बदला दे। ये आसाना दोनों तरह लिया जा सकता है, अल्लाह की जजा के लिए भी कि अल्लाह एहसान के दर्जे की नेकी की है तो एहसान के दर्जे का बदला देगा, बेहतरीन बदला, और दूसरा ये कि उन्होंने एहसान के दर्जे की नेकी की है ताकि फिर अल्लाह उसको उसका जो है वो बदला दे दे। तो गोया के अल्लाह ताला कहते हैं कि आप कदम ही उठाते हैं, आप काम ही करते हैं ना, अल्लाह उसका सवाब जो है ना वो लिखते चले जाते हैं, और फिर इसलिए ताकि अल्लाह ताला अपने इन नेक बंदों को जो है वो खूब नवाजे। अगली आयत जो है ये बहुत अहम है, सूरह तौबा की आयत नंबर 122, वमा कानल मुमिनूना, और जायज नहीं था मोमिनीन के लिए, और ये कुछ जरूरी भी नहीं था मोमिनीन के लिए, क्या फिरू का फा कि ये सारे के सारे ही निकल खड़े होते, और ये कुछ जरूरी नहीं था कि अहले ईमान सारे ही के सारे निकल खड़े होते, फलाउला नफरा मिन कुल्ले फिरकते मिनहुम, मगर ऐसा क्यों ना हुआ, फलाउला ऐसा क्यों ना हुआ, क्या कि इनकी हर आबादी के हर हिस्से में से कुछ लोग निकल कर आते। फलौला ऐसा क्यों ना हुआ नफरा मिन कुल फिरकतिन के हर आबादी में से निकलते मिनहुम इन में से ताइफतुन एक ग्रोह हर बस्ती हर गांव हर शहर हर आबादी में से हर इलाके में से एक जो जमात थी ताइफतुन कुछ लोग जो थे वो निकलते किस लिए ले तफक्कहू फिद्दीनी ताकि वो दीन में सूझबूझ हासिल करें दीन में तफक्को हासिल करें भले यून जरू कौमहुम और ताकि वो डराएं अपनी कौम को इज़ा रजाऊ इलैहिम जब वो उसकी तरफ लौटें जब वो अपने इलाके की तरफ वापस जाएं तो अपनी बस्ती अपने बस्ती के जो बाशिंदे हैं शहर के देहात के जो इलाके के लोग हैं उनको वो जाके समझाते क्यों उनको समझाते समझाने का मकसद क्या था लअल्लहुम यहज़रून ताकि वो लोग जो हैं वो गैर मुस्लिमाना रविश से जो है वो परहेज करें लअल्लहुम यहज़रून ताकि वो लोग बचते रहें। ये जो हमारी ये क्लास शुरू हुई है इसको शुरू करने का मकसद जो है बहुत से मकासद के अलावा एक बड़ा मकसद ये था कि एक ऐसी क्लास शुरू की जाए जिसमें दीन की सूझबूझ दी जाए और जो है उसके लिए फ्लायर भी बांटे गए उसके लिए जो है एडवर्टाइजमेंट की गई ताकि हर जगह से कुछ लोग आए जो सीखें और फिर अपने इलाके के लोगों को जाकर जो है ना वो सिखाएं। तो ये था इस क्लास को शुरू करने का मकसद और यहाँ पे भी अल्लाह रब्बुल इज्जत जो है वो यही बात कह रहे हैं कि हर इलाके से कुछ लोगों को निकलना चाहिए और जिस जगह अल्लाह का दीन सिखाया जा रहा हो वहां आके दीन को जो है वो सीखना चाहिए। अब आप देखिए ग़ज़वा तबूक के मौके पर कुछ लोग जिहाद पर नहीं गए थे है ना और बदवी मुनाफिकों के बारे में आप पीछे पढ़ चुकी हैं कि अल्लाह ताला ने कहा था कि वो ज्यादा सख्त है कुफ्र और निफाक में। शहरी इलाकों की बजाय जो बदवी गांव के इलाके के लोग थे वो कुफ्र और निफाक में ज्यादा जो है वो सख्त है। क्यों उसकी क्या वजह थी कि उनके पास दीन की मालूमात नहीं है दीन की सूझबूझ नहीं है। शहरी इलाकों में आमतौर पर ऐसी सहूलतें होती हैं कि लोग दीन को सीख लेते हैं और अल्लाह ताला ने वहां पे तारीफ भी की कि देहाती इलाकों में कुछ लोग बहुत अच्छे भी हैं ईमान के लिहाज से है ना। तो इसलिए यहाँ पर अल्लाह ताला ने जो है वो इस चीज की तरफ तवज्जो दिलाई है कि हर इलाके से कुछ लोग निकलने चाहिए जो दीन को सीखें और वापस आकर जो है वो अपने इलाके के लोगों को जो है वो दीन जो है वो सिखाएं। अब आप देखिए कि यहाँ पे अल्लाह रब्बुल इज्जत ने जो है वो ये नहीं कहा कि ले यतअल्लमु ताल्लुम नहीं इस्तेमाल किया है ना बल्कि ले यतफक्कहु कहा है। तो ताल्लुम का लफ्ज छोड़कर तफक्को का लफ्ज जो है वो ज्यादा पुरमानी है। यफकहु पर ये भी नहीं कहा ले यफकहु जो है वो दीन के दीन को समझ लें बल्कि कहा ले यतफक्कहु तो तफाउल का सीगा जो इस्तेमाल किया तो और फिका का लफ्ज जो इस्तेमाल किया उसमें ये नहीं कि इल्म हासिल करें बल्कि क्या है कि दीन में सूझबूझ हासिल करें और सूझबूझ हासिल करने में मेहनत और मुशक्कत उनको जो है वो करनी चाहिए। आम नहीं है ये बात। तो इससे ये बात पता चलती है कि एक तो है ना अमूमी तालीम देना आम इल्म दिया जा रहा है दूसरा ये है कि ऐसा इल्म देना जिससे लोगों के अंदर दीन की सूझबूझ पैदा हो जिनके अंदर अवाम के अंदर दीन का शऊर पैदा हो ये बहुत जरूरी है क्योंकि अगर लोगों के अंदर जो है वो दीन का शऊर पैदा ना हो तो फिर उनके अंदर से निफाक नहीं खत्म हो सकता कंट्राडिक्शन डबल फेस जो है ना वो उनके अंदर से खत्म नहीं हो सकता। तो पहले ये बताया कि निफाक की बीमारी का इलाज एक तो तकवा है सादिकीन जो सोबत सवाले इख्तियार करना है और उसके साथ जो है अल्लाह ताला ने एक और जो है वो उसकी तदबीर बताई है निफाक से बचने की और वो तदबीर क्या है कि एक जमात इल्मे दीन में फहमो बसीरत हासिल करे रसूल अल्लाह की महफिल में वहां पे आए और दीन सीखे है ना ताकि जो है वो फिर ऐसा ना हो कि वो कोताहियां करें गलतियां करें। तो ये है तफक्को फिर दीन का मानी कि दीन में फहम हासिल करना बसीरत हासिल करना। फिर इसमें आप देखिए कि इल्मे दीन जो हासिल करना है इसकी अहमियत के बारे में आप गौर करें कि क्या कहते हैं कि इल्मे दीन हासिल करना जो है इसकी क्या अहमियत है, इसकी क्या फजीलत है। कुरान मजीद में भी जगह जगह हमें ये बात मिलती है कि अम्बिया को जो भेजा गया तो इसलिए कि कौम को खबरदार करें, उनको दीन की तालीम जो है उससे जो है वो हम किनार करें, उनको समझाएं कि दीन जो है वो क्या है, इसकी क्या फजीलत है, इसकी क्या अहमियत है। दूसरी बात जो बहुत अहम है कि एक है आलिम जो इल्म हासिल करता है और एक है फकी जिसको जो है वो दीन की सूझबूझ होती है। तो एक आलिम की निस्बत जो दीन की समझबूझ रखने वाला है ना, उसका मर्तबा और उसका मकाम जो है वो ज्यादा है। इसकी क्या वजह है कि उसका मर्तबा और उसका मकाम जो है वो ज्यादा है? इसलिए कि अगर किसी के पास जो है वो दीन का इल्म तो हो, तालीम उसने दीन की ले ली है, पढ़ लेना काफी नहीं है। काफिर और यहूदी भी बहुत पढ़ते हैं, है ना, आम लोग भी बहुत पढ़ते हैं, और शैतान के पास भी तो बहुत इल्म था ना, शैतान के पास बहुत इल्म था, इल्म की वजह से ही तो वो फरिश्तों में जाके मिल गया था, इल्म ने उसको ये फजीलत अता की थी। तो सिर्फ इल्म हासिल करना मकसूद नहीं है, आलिम दीन बनना मकसूद नहीं है, बल्कि क्या है कि दीन की सूझबूझ का होना ये बहुत जरूरी है। और तफक्को के मानी ये है कि दीन में सूझबूझ हासिल की जाए, हलाल और हराम जो है इसमें तमीज हो, और पाकी नापाकी जो है इसका पता हो। बाज़ लोग जो है ये समझते हैं कि तहारत, नजासत, नमाज, रोजा, जक़ात, हज के मसाइल मालूम कर लिए हैं तो गोया कि यही काफी है। ये नहीं, बल्कि पूरी जिंदगी के गुजारने के जो तौर तरीके हैं और दीन के जो उसूल हैं कि दुनिया में कैसे रहा जाए और आखिरत की तैयारी कैसे की जाए, ये जरूरी है। इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने फिका की ये तारीफ की है कि इंसान उन तमाम कामों को सीख ले, समझ ले जिनका करना इसके लिए जरूरी है, और उन तमाम कामों को भी समझ ले जिससे बचना इसके लिए जरूरी है। तो ये है फिका की तारीफ के इल्मे दीन हासिल करने के साथ साथ दीन में सूझबूझ पैदा करना, और वो किताबों से पता चले, वो उस्तादों से पता चले, वो जो है कोर्स से पता चले, उसका जो भी तरीका हो, जो है अहम बात क्या है कि दीन के इल्म में जो है वो आगे ही आगे जो है बढ़ना। तलबुल इल्म फरीदतुन अला कुल मुस्लिम, और हमें एक रवायत में ये भी मिलता है अला कुल मुस्लिम व मुस्लिमा, हर मुसलमान मर्द और हर मुसलमान औरत पर जो है वो इल्म हासिल करना जो है वो जरूरी है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किसी शख्स ने पूछा कि बनी इसराइल में दो आदमी थे, एक आलिम था जो सिर्फ नमाज पढ़ लेता और फिर लोगों को दीन की तालीम देने में मशगूल हो जाता, और दूसरा दिन भर रोजा रखता और रात को इबादत में खड़ा रहता था, इन दोनों में कौन अफजल है? आपने फरमाया, इस आलिम की फजीलत आबिद पर ऐसी है जैसे मेरी फजीलत तुम में से किसी अदना आदमी पर हो। इससे क्या बात पता चलती है कि इबादत अगर कोई आबिद करता है उसकी इबादत का असर सिर्फ उस तक है। आलिम जब इल्म फैलाता है तो इल्म की रोशनी जब सोसाइटी में फैलती है तो बहुत से चराग रोशन होते हैं, बहुत से घरों के अंधेरे जो है ना वो छट जाते हैं, बहुत से घर टूटने से बच जाते हैं, बहुत से लोगों की शख्सियत और किरदार में बेहतरीन तब्दीली आती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक फकीह शैतान के मुकाबले में 1000 इबादत गुजारों से ज्यादा कवि है और भारी है। समझ आई? ये तिर्मिजी की रवायत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब इंसान मर जाता है तो इसका अमल खत्म हो जाता है, मगर 3 अमल ऐसे हैं जिनका सवाब इंसान को मरने के बाद पहुंचता रहता है। एक सदका जारिया, जैसे मस्जिद या दीनी तालीम की इमारत या रफाए आमा के दायरे वगैरह। दूसरे वो इल्म जिससे इसके बाद भी लोग फायदा उठाते हैं, वो तो चला गया लेकिन इल्म वो दे गया। मसलन शागिर्द आलिम बन गए, शागिर्द जो थे उन्होंने दीन को कुरान को सीखा, आगे उन्होंने उसको फैलाना शुरू कर दिया, है ना, किताबें बांटनी शुरू कर दी, किताबें शागिर्दों ने लिख दी। तो इसका ये मतलब है कि उस्ताद ने जो सिखाया उससे आगे लोगों का सिलसिला शुरू हो गया इल्मे दीन सिखाने का और उसको आगे बढ़ाने का। तो तीसरे औलादे सवाले, जो उसके लिए दुआ और इसाले सवाब करती रहे। तो ये है कि दीन को सीखना भी है اور علم بھی حاصل کرنا ہے، اور یہ ضروری ہے، اور اس کو کرنے کا مقصد یہ ہے تاکہ تعلیم و تربیت کا فریضہ سر انجام دیا جائے، مسلمانوں کی آبادی میں اسلام کا شعور اور اللہ کی حدود جو ہے اس کی واقفیت جو ہے وہ عام ہو جائے۔ تو اگر ہم اپنے حالات کو پر غور کرتے ہیں تو ہمارے ہاں مسلمانوں میں اب تعلیم جو ہے وہ بہت کم ہے، تعلیم کا ریشو کم ہے، اور اس کے لیے جو ہے نا بہت محنت کی ضرورت ہے تعلیم کو عام کیا جائے۔ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں صحابہ جو تھے انہوں نے اپنی ڈیوٹیاں لگائی ہوئی تھی ایک دوسرے کی، کہ آپ کی محفل میں جب آپ فلاں تم ہو گئے نا، جو بات وہاں پہ سنو وہ مجھے پھر بتا دینا۔ جب وہ آتے تھے پھر اس کو سن کر یاد کرتے تھے کہ میرے پیچھے سے پھر کیا بات کہی تھی جو میں موجود نہیں تھا۔ تو اس طرح علم جو تھا وہ آگے آگے بڑھانا، تو اس طرح ہر گھر سے بھی کچھ لوگ نکلنے چاہیے، ہر خاندان سے نکلنے چاہیے، پھر جا کر اپنے محلے اپنے رشتہ داروں کو دین کی جو ہے نا وہ تعلیم دینی چاہیے۔ تو یہاں پہ جو ہے وہ اس چیز کی طرف جو ہے وہ توجہ دلائی گئی ہے۔ تو بعض لوگ کہتے ہیں کہ اس سے مراد جو ہے وہ یہ ہے کہ انسان جو ہے وہ علم دین کے لیے جو ہے وہ نکلے، اور کچھ لوگوں کو ضرور نکلنا چاہیے اور نکل کر پھر دوسروں کو جو ہے وہ واپس آ کر جو ہے وہ سکھائے، اور بعض لوگ کہتے ہیں کہ کچھ لوگوں کو جو ہے وہ ضرور نکلنا چاہیے اللہ کے راستے میں جہاد کے لیے، ہے نا؟ تو جب وہ جا کے جہاد کریں گے تو جو باقی لوگ ہیں نا ان کو بھی بتائیں گے کہ یہ کتنا اہم ہے، اس کا کتنا فائدہ ہے۔ اور گویا کہ یعنی بعض مفسرین اس آیت کا تعلق حکم جہاد سے کہتے ہیں کہ پچھلی آیات میں جب جو پیچھے رہ گئے تھے ان کو جب سخت وعید کی گئی اور صحابہ بڑے محتاط ہو گئے، اور اب جب بھی جہاد کا مرحلہ آتا تو سب کے سب اس میں شرکت کرنے کے بارے میں فکر مند ہو جاتے، تو اس آیت میں انہیں یہ حکم دیا گیا کہ یہ نہیں مطلب کہ پورے کے پورے لوگوں نے ضرور شرکت کرنی ہے۔ موقع کی نوعیت سے جو ہے وہ غزوہ تبوک ایسا موقع تھا کہ وہاں پہ سب کو ہی جانے کے لیے کہا گیا تھا، اور بعض اوقات ایسا ہوتا ہے کہ کچھ لوگ بھی چلے جائیں تو نمائندگی ہو جاتی ہے، تو اس میں یہ ہے کہ اگر کچھ لوگ چلے جائیں گے تو ٹھیک ہے، لیکن اگر امام کی طرف سے نفیر عام ہو جائے، عام جہاد کا اعلان ہو جائے، تو پھر سب کو اس میں شامل ہونا چاہیے۔ اگر وہ سب شامل نہیں ہوتے تو پھر سب کی پکڑ ہے۔ تو کچھ لوگ کہتے ہیں کہ یہ دین کا علم سیکھنا، اس میں تفقہ حاصل کرنا، اس کے بارے میں یہ آیت۔ کچھ لوگ کہتے ہیں کہ یہ جو ہے وہ احکام دین کو سیکھنے اور سکھانے کے بارے میں ہے، یعنی جہاد کے بارے میں یا علم دین سیکھنے، تو دونوں کی اہمیت جو ہے وہ اپنی اپنی جگہ ہے۔ کیونکہ اگر علم دین حاصل کریں گے، اس میں سوجھ بوجھ حاصل کریں گے، اپنے لوگوں کو بتائیں گے، اور اگر اسلام پر خدا نہ خواستہ کوئی ایسا مشکل وقت آتا ہے تو اس وقت لوگوں کے اندر جب شعور ہوگا تو اٹھ کر کھڑے ہوں گے نا، اور جب شعور نہیں ہوگا تو لوگ پھر جو اسلام کے لیے جو ہے نا وہ قربانی کرنے سے جو ہے وہ جی چرائیں گے۔ تو آپ پھر ایک دفعہ اس آیت کا ترجمہ سن لیجئے کہ وَمَا كَانَ الْمُؤْمِنُونَ لِيَنْفِرُوا كَافَّةً، اور یہ کچھ ضروری نہ تھا کہ اہل ایمان سارے کے سارے ہی نکل کھڑے ہوتے جہاد کے لیے یا پھر علم دین سیکھنے کے لیے۔ فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِنْهُمْ طَائِفَةً، پھر ایسا کیوں نہ ہوا کہ ان کی آبادی کے ہر حصے میں سے کچھ لوگ نکل کر آتے، ہے نا، جہاد کرنے کے لیے، علم دین کو سیکھنے کے لیے، اس میں تفقہ حاصل کرنے کے لیے۔ یعنی ہر حصے سے کچھ لوگوں کو ضرور نکلنا چاہیے تھا، سارے تو نہیں، کچھ تو نکلنے ہی چاہیے تھے نا۔ اس لیے مقصد کیا ہے نکلنے کا؟ لے تفقہ فی الدین، تاکہ وہ دین کے اندر جو ہے وہ سمجھ بوجھ حاصل کریں۔ تفقہ تعلم یہاں نہیں کہا، والے یون ضرو قوم، اور پھر یہ کہ خود سیکھ کر اب یہ خود جا کے عبادت گزار بن جائے، دوسروں کو بتائے نا، جیسے کسی کے پاس چراغ ہو روشنی کرنے کے لیے، بہت ہی خوبصورت چراغ ہے لیکن اس نے اس کو کور کر کے رکھ دیا ہے نا، مانگتے پھرتے ہیں اغیار سے مٹی کے چراغ، اپنے خورشید پہ پھیلا دیے سائے ہم نے، ہے نا۔ تو سورج قرآن ہمارے پاس ہے، اس کو ہم نے غلافوں میں بند کر کے رکھ دیا ہے، اور دوسروں سے پوچھتے ہیں ہمارے اس غم کا علاج کیا ہے، ہماری اس مشکل کا علاج کیا، ہمارے اس زوال سے نکلنے کی کیا تدبیر جو ہے وہ ہو سکتی ہے۔ تو والے یونظر قومہم، تاکہ پھر وہ اپنی قوم کے لوگوں کو جو ہے وہ سمجھائیں، اذا رجعوا الیہم، جب ان کی طرف وہ لوٹیں، تو جب آپ گھروں کو واپس جایا کریں، اور جو جو صورتوں سے آیتوں سے گزرتی جائیں گھر والوں کو جا کر بتایا کریں۔ آپ فون کرتی ہیں اور جو ہے وہ جو آپ کے دوست احباب ہمسائے رشتہ دار ہیں، ضرور بتائیں کہ یہ آیت پڑھی ہے، یہ حدیث پڑھی ہے، یہ احکامات پڑھے ہیں، قرآن ہم سے جو ہے وہ یہ چاہتا ہے۔ ادا رجا الیہم، اس کا یہ مطلب ہے کہ جو سیکھا جا کے خاموش نہیں ہو جانا بلکہ آگے اس کو پھیلانا ہے، اور پھیلانے کا مقصد کیا ہے؟ لعلہم یحذرون، مقصد یہ ہے تاکہ لوگ بچیں، تاکہ لوگ پرہیز کریں. کس چیز سے پرہیز کریں؟ اللہ کی نافرمانی سے، اللہ کے عذاب سے بچنے کی وہ تیاری کریں. تو یہ ہے ان کو سمجھانے اور ڈرانے کا مقصد. یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، قاتلوا الذین یلونکم من الکفار، کہ جہاد کرو، جنگ کرو ان لوگوں سے، یلونکم جو قریب ہیں، جو تمہارے قریب ہیں، من الکفار کفار میں سے، کہ اے لوگوں جو ایمان لائے ہو جنگ کرو ان منکرین حق سے جو تم سے قریب ہیں. ولیجدوا فیکم غلظہ، اور چاہیے کہ وہ تمہارے اندر جو ہے وہ سختی پائیں. اب یہ آیت جو ہے یہ پوری سورت کے اصل مضمون کا خلاصہ ہے. آپ نے پیچھے بھی پڑھا کفار اور مشرکین کے بارے میں، اعلان برات، ان کے خلاف اعلان جنگ، اور پھر اسی طرح سے جیسے منافقین اپنے آس پاس کے جو پڑوس کے کفار اور مشرکین تھے ان سے ان کے بڑے اچھے تعلقات تھے، ان سے وہ دوستی رکھتے تھے، تو وہ اس بات کے لیے تیار ہی نہیں تھے کہ دوستیاں ختم کریں یا پھر اللہ کے راستے میں قربانی کرنے کے لیے اپنے آپ کو تیار کریں. تو اللہ تعالیٰ نے یہاں پر خاص طور پر جو ہے وہ اعلان کر دیا ہے کہ آپ کے پڑوس میں ارد گرد جو بھی اللہ سے کفر کرنے والے ہیں تو ان کے خلاف جو ہے وہ جہاد کرو، ان کے خلاف جنگ کرو. تو تمہاری دعوت، تمہارے ایمان اور ہدایت کے سب سے زیادہ حقدار جو ہیں اب کون ہیں؟ کہ اہم بات یہ ہے کہ گرد و پیش کے لوگ جو ہیں نا، ان پر تمہارے ایمان ہدایت کا اثر نظر آنا چاہیے. یا تو وہ اس کو قبول کر لیں یا پھر تمہارا ان کے ساتھ بہت ہی ایسا رویہ ہونا چاہیے کہ جس سے ان کو جو ہے وہ سمجھ آئے کہ ان کو کیا کرنا ہے. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ اللہ رب العزت یہ فرماتے ہیں کہ قاتل الذین یلونکم من الکفار، کہ کفار میں سے جو بھی تمہارے قریب ہیں ان سے جو ہے وہ جہاد کرو. مثلا اس کو آپ اس مثال سے بھی سمجھ سکتی ہیں کہ اگر افغانستان پر حملہ کرتا ہے روس تو افغانستان کے لوگوں کو جو ہے پھر اٹھ کھڑا ہونا چاہیے، اپنا دفاع کرنا چاہیے، اور پھر ارد گرد کے جو ممالک بنتے ہیں ان کو جو ہے کہ کہیں پھر دشمن جو ہے وہ ہم پر حملہ جو ہے وہ نہ کر دے. تو آپ پیچھے بھی اس آیت کے بارے میں اور تفصیلات بھی پہلے بھی اس سلسلے میں پڑھ چکی ہیں. وَلْيَجِدُوا فِيكُمْ غِلْظَةً، چاہیے کہ وہ تمہارے اندر جو ہے وہ سختی پائیں، کہ نرم سلوک اب نہیں کرنا بلکہ کیا ہے کہ اب تمہیں جو ہے وہ سختی کرنی ہے. تمہارے اب تمہاری ان سے دوستی محبت جو ہے وہ نہیں ہونی چاہیے، کیونکہ من حیث القوم، حیثیت قوم کے وہ تمہارے دشمن ہیں، اور اگر نرمی ہوگی تو پھر وہ تمہیں اپنے مقاصد کے لیے جو ہے وہ استعمال کریں گے. یلونکم کا آپ روٹ ورڈ پوچھ رہی ہیں تو لام و یا ہے، میں نے کل بھی بتایا تھا لوا، مجھ سے کسی نے انفرادی پوچھا تھا بتایا تھا، لوا جھنڈے کو کہتے ہیں موڑنا، ہے نا. تو اس کا مطلب کیا ہے کہ یہ پہلے بھی آپ پڑھ چکے ہیں. تو پھر کیا فرمایا کہ تمہارے اندر وہ سختی پائیں؟ اس کے بعد کیا فرمایا؟ وَعْلَمُوا، اور خوب جان لو، ان اللہ مع المتقین، کہ اللہ متقیوں کے ساتھ ہے، کہ اللہ جو ڈرنے والے ہیں اللہ سے ان کے ساتھ ہے. اللہ اس بات کو پسند کرتا ہے کہ لوگ اللہ سے ڈریں، اللہ کا تقویٰ جو ہے اس کو اختیار کریں. وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ، اور جب کوئی سورت جو ہے وہ نازل ہوتی ہے، فَمِنْهُمْ، تو ان میں سے کوئی، مَنْ يَقُولُ، جو کہتا ہے، اَيُّكُمْ زَادَتْهُ هَٰذِهِ ایمَانًا، کہ جو ہے وہ کیا کرتے ہیں، پھر وہ پوچھتے ہیں، سوال کرتے ہیں کہ اَيُّكُمْ زَادَتْهُ، کہ اس میں جو ہے وہ اضافہ کیا ہے، هَٰذِهِ ایمَانًا، کہ اس سورت کے نزول نے کس کے ایمان میں اضافہ کیا. اللہ رب العزت جو ہے یہاں پہ جو منافقین ہیں نا ان کا طرز عمل بتا رہے ہیں، ان کا رویہ کیسا ہوتا ہے. وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ، کہ جب کوئی سورت نازل ہوتی ہے، اللہ کا کوئی حکم، کوئی آیت آتی ہے، فَمِنْهُمْ، تو ان منافقین میں سے، مَنْ يَقُولُ، کوئی ایسا بھی ہے جو یہ کہتا ہے، اَيُّكُمْ، کون ہے، کون ہے تم میں سے زیادہ تھو کہ اضافہ کر دیا ہو اس میں حاضر ہی اس صورت میں ایمانہ اس کے ایمان میں. تو وہ لوگ کیا کرتے تھے, بطور مزاق کے مسلمانوں سے پوچھتے تھے کہ تم میں سے کس کے ایمان میں اضافہ ہوا, یہ صورت تو نازل ہو گئی. فاما الذین آمنوا, اب دوسرا کردار بتایا جا رہا ہے کہ بس رہے وہ لوگ جو ایمان لائے, فزادتہم ایمانن, تو ان کے ایمان میں تو اضافہ ہی ہوا. وہم یستبشرون, اور وہ لوگ جو ہیں وہ خوش ہیں, وہ سورت کے نازل ہونے سے, اللہ کے حکم کے اترنے سے وہ دل شاد ہیں. تو یہ مذاق کے طور پر ایسی حرکتیں کرتے ہیں, ایسی باتیں پوچھتے ہیں, تو اللہ تعالیٰ جو ہے ان کا طرز عمل بتا رہے ہیں کہ ان کا حد درجہ ان کے اندر نفاق پایا جاتا ہے. کیسے مدینہ میں جتنے بھی منافق تھے نا, ظاہری طور پہ ان کو مسلمانوں کی جماعت میں شامل ہونے کے لیے جو ہے وہ مسلمانوں کی جو محفلیں ہوتی تھی اس میں حاضری دینی پڑتی تھی. جب بھی کوئی سورت یا احکامات نازل ہوتے تھے نا, تو منادی کرائی جاتی تھی کہ لوگ اکٹھے ہو جائیں, اور پھر اس طرح مسجد نبی میں بتایا جاتا تھا کہ یہ حکم نازل ہو گیا, یہ آیتیں نازل ہو گئی, یہ سورت نازل ہو گئی. اب ان کو جانا تو پڑتا تھا, حاضری تو جا کے دینی پڑتی تھی, یا تو چاہتے تھے آنکھ بچا کر نکل جائیں, یا اگر وہ سنتے تھے تو پھر اس طرح کی باتیں کرتے تھے کہ صبح ایمان لاؤ شام کو نکل جاؤ, شام کو ایمان لاؤ صبح انکار کر دو, یا پھر کہتے تھے جب سننے کے بعد کہتے تھے کہ کس کے ایمان میں جو ہے یہ اضافہ ہوا, یہ کون سی ایسی بات ہے جو اب پتہ چل رہی ہے نا. کبھی کہتے تھے کہ اس میں عجیب عجیب باتیں ہیں جو ہیں وہ قرآن میں نازل کر دی جاتی ہیں. تو یہاں پر اللہ تعالیٰ کہہ رہے ہیں کہ وہ قرآن پر طنز کرتے ہیں. یہ آیت نمبر 124 جو ہے وہ کیا بتا رہی ہے کہ قرآن پر وہ لوگ طنز کرتے ہیں, لیکن اہل ایمان یہ کہتے ہیں کہ ہاں ہمارے ایمان میں اضافہ ہوتا ہے نا. اور آپ دیکھیں جب بھی آپ قرآن کا مطالعہ کرتی ہیں, حدیث کا یا اچھی جو اللہ اور اللہ کے رسول کے احکامات ہیں, جب پتہ چلتے ہیں تو ایمان میں اضافہ ہوتا ہے نا. تو وہ کہتے تھے کہ ہمارے ایمان میں بھی اضافہ ہوا ہے, وہ ہم یستبشرون, اور وہ خوشیاں منا رہے ہیں, وہ خوش ہیں. وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِم مَرَضٌ, اور رہے وہ لوگ جن کے دلوں میں مرض ہے, مرض سے مراد نفاق کا روگ ہے, مرض سے مراد منافقت ہے. فزادتہم رجسن الى رجسہم, تو اضافہ کر دیا ان پر رجس نے, یعنی ایک رجس تھا پہلے ہی, ایک ناپاکی تھی پلیدی تھی, اس پر ایک اور پلیدی نے جو ہے وہ اضافہ کر دیا. تو جب بھی کوئی سورت نازل ہوتی تھی نا, تو جن کے دلوں میں نفاق تھا, تو سورت کا نزول, اللہ کے احکامات کا نازل ہونا, ان کے پاس جو پہلے سے نجاست تھی اس پر مزید نجاست کا اضافہ کر دیتی تھی, فائدہ دینے کی بجائے ان کو الٹا نقصان دیتی تھی. فزادت ہوں, تو زیادہ کر دیتی تھی ان کے لیے. رجسن, جو ان کے پاس پہلے سے ہی رجس تھی, پلیدی تھی جو دل کے اندر تھی یا ظاہری طور پر تھی, الا رجسہم, ان کے رجس کے اوپر. وماتوا وهم کافرون, اور وہ مرے اس حال میں کہ وہ کافر تھے, جو مرتے دم تک جو ہے وہ کفر ہی میں مبتلا رہیں گے.